السلام علیکم. پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30، اور جہاں واشنگٹن میں دن کے 11 بجے ہیں. خبروں کے ایک اور بلٹن کے ساتھ بہجت جلانی حاضر خدمت ہے. پاکستان میں کرونا وائرس کے شکار مزید 4 افراد چل بسے. ہلاکتوں کی مجموعی تعداد 54 ہو گئی. نیو یارک میں آئندہ 3 ہفتوں کے لیے تمام سکولز اور غیر ضروری کاروبار بند رکھنے کا حکم دیا گیا ہے. امریکہ میں کرونا وائرس کے تقریباً 19,00,000 ٹیسٹ کرائے گئے ہیں. مریضوں کی تعداد 3.5 لاکھ اور ہلاکتوں کی تعداد 10,000 سے بڑھ گئی ہے. کرونا وائرس میں مبتلا برطانوی وزیر اعظم بورس جانسن کو طبیعت بگڑنے پر انتہائی نگہداشت کے یونٹ میں منتقل کر دیا گیا ہے. دنیا بھر میں کرونا وائرس کے مریضوں کی تعداد 13,00,000 اور اموات کی تعداد 74,000 سے زیادہ ہو گئی ہے. اور آسٹریلیا میں کرونا وائرس کے پھیلاؤ میں کمی کے آثار مل رہے ہیں. کچھ اور خبریں پیش کرتے ہیں. امریکہ نے کہا ہے کہ امدادی اداروں کو اس بات پر مایوسی ہوئی ہے کہ افغانستان میں عوام کی بھلائی کی بجائے مبینہ طور پر ذاتی مفادات کو ترجیح دی جا رہی ہے. جنوبی ایشیا کے لیے امریکہ کی نائب معاون وزیر خارجہ ایلس ویلز نے پیر کو ایک ٹویٹ میں کہا کہ جب دنیا کو کرونا وائرس کی وبا کی وجہ سے تباہ کن معاشی صورتحال کا سامنا ہے, ایسے میں ان کے بقول اس سے امدادی اداروں کو مایوسی ہوئی ہے کہ افغان عوام کی بھلائی پر ذاتی مفادات کو ترجیح دی جا رہی ہے. ادھر افغان حکومت کے عہدیدار کہتے ہیں کہ صدر اشرف غنی ایک جامع حکومت کے قیام کے عزم پر قائم ہے اور اس سلسلے میں پہلے ہی کئی اقدامات کیے جا چکے ہیں. طالبان نے کہا ہے کہ وہ افغان حکومت کے ساتھ قیدیوں کے تبادلے کے معاملے پر اب مزید کسی مذاکراتی عمل کا حصہ نہیں بنیں گے. طالبان کا خیال ہے کہ ان مذاکرات سے کچھ حاصل نہیں ہوگا. طالبان ترجمان سہیل شاہین نے پیر کے شب اپنے ایک ٹویٹ پیغام میں کہا کہ افغان حکومت قیدیوں کی رہائی میں ہیلے بہانے کر رہی ہے اور قیدیوں کی رہائی میں تاخیر کی ذمہ دار صدر اشرف غنی کی انتظامیہ ہے. ادھر افغان عہدیداروں کا کہنا ہے کہ افغان حکومت اب بھی صدر اشرف غنی کے صدارتی فرمان کے مطابق طالبان قیدیوں کی مشروط رہائی پر تیار ہے. امریکہ کی وسطی مغربی ریاست وسکانسن میں آج ووٹر ڈیموکریٹک پارٹی کے صدارتی پرائمری میں ووٹ دینے والے ہیں, اگرچہ کرونا وائرس کی وبا کی وجہ سے انتخاب کرانے یا نہ کرانے کے معاملے پر قانونی جھگڑا جاری رہا. عدالت کے 4 قدامت پسند ججوں نے فیصلے کے حق میں ووٹ دیا, جبکہ 2 لبرل ججوں نے مخالفت کی. اب ووٹروں کو خود یہ انتخاب کرنا ہے کہ آیا وہ پرائمری میں ووٹ دینے جائیں یا پھر صحت کے حکام کی ہدایات کا احترام کرتے ہوئے ہجوم سے گریز کریں. اور آئیے اب کرونا کے بارے میں کچھ مزید تفصیلات. حکومت پاکستان نے کرونا وائرس کی وجہ سے ملک بھر میں صنعتیں بند ہونے اور کاروبار زندگی متاثر ہونے کی وجہ سے 1,20,00,000 افراد کو امدادی رقم فی خاندان 12,000 روپے دینے کا اعلان کیا ہے. یہ امداد 8 اپریل سے تقسیم ہو رہی ہے. حکومت کی جانب سے جاری کردہ تفصیلات کے مطابق کرونا ایمرجنسی احساس کیش فنڈ کے اجرا کے لیے ایک SMS سروس شروع کی گئی ہے, جس کے تحت مستحق افراد کو 4 ماہ کے لیے 12,000 روپے دیے جائیں گے. خیبر پختونخوا میں کرونا وائرس سے متاثرہ مریضوں کی تعداد 500 سے تجاوز کر گئی ہے, جبکہ اس وبا سے صوبے میں مرنے والوں کی تعداد 17 ہے, جو ملک کے دیگر صوبوں اور علاقوں کی آبادی کے تناسب سے زیادہ ہے. حکومتی دعووں اور اعلانات کے برعکس مختلف اسپتالوں اور کرونا وائرس سے متاثرہ مریضوں کی تشخیص اور علاج معالجے کے لیے قائم کیے گئے قرنطینہ کے خصوصی مراکز میں فرائض سر انجام دینے والے ڈاکٹر اور طبی عملے میں شامل دیگر اہلکار سہولیات اور حفاظت اقدامات کی عدم فراہمی کی شکایات کرتے آ رہے ہیں. کرونا وائرس سے پیدا شدہ صورتحال کے پیش نظر پاکستان اور افغانستان کی سرحدی گزرگاہوں کی بندش کے نتیجے میں پشاور سمیت خیبر پختونخوا کے مختلف علاقوں میں پھنسے ہزاروں افغان باشندوں کے لنڈی کوتل اور ضلع خیبر کے دیگر گاؤں میں جمع ہونے کے بعد حکام نے منگل کے روز تورخم کی سرحد کو مکمل طور پر کھول دیا ہے. پاکستان کی طرح افغانستان میں بھی ہزاروں کی تعداد میں پاکستانی باشندے پچھلے مارچ کے وسط سے رکے ہوئے ہیں. ضلع خیبر کے ڈپٹی کمشنر کا کہنا ہے کہ افغان باشندوں کی واپسی کے بعد افغانستان میں رکے ہوئے پاکستانی باشندوں کی واپسی کا انتظام بھی کیا جائے گا. اور بھارت میں کرونا وائرس کے مثبت کیسز کی تعداد 4,421 ہو گئی, جبکہ ہلاکتوں کی تعداد 114 ہے. گزشتہ 24 گھنٹے میں 534 نئے مثبت کیسز سامنے آئے ہیں. بھارت نے امریکی صدر ڈونلڈ ٹرمپ کی اپیل پر اینٹی ملیریا ہائیڈرو کلوروکوین نامی دوا اور پیراسیٹامول ٹیبلٹ ہمسایہ ملکوں اور کرونا سے بہت زیادہ متاثرہ ملکوں کو سپلائی کرنے کا اعلان کیا ہے. ٹرمپ نے دھمکی دی تھی کہ اگر بھارت نے ان ادویات کی برآمد پر عائد پابندی نہیں اٹھائی تو بھارت کے خلاف جوابی کارروائی کی جائے گی. انہوں نے اس سلسلے میں وزیر اعظم نریندر مودی سے ٹیلی فون پر بات کی تھی. جاپان نے ملک کے متعدد علاقوں میں کرونا وائرس سے متعلقہ ہنگامی صورتحال نافذ کرنے کا اعلان کیا ہے. جاپان کے وزیر اعظم شنزو آبے نے کہا ہے کہ ٹوکیو اور دیگر 6 پریفیکچروں میں ہنگامی حالت نافذ کرنے کا فیصلہ اس وائرس سے عام زندگیوں اور معیشت پر سنگین اثرات مرتب ہونے کے خدشے کے تحت کیا گیا. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کا یہ بلٹن ختم ہوتا ہے. بہجت جلانی کو اجازت دیجیے.
السلام علیکم سامعین، وائس آف امریکہ کی اردو سروس سے کرونا وائرس کے بارے میں خصوصی نشریات کے ساتھ شہناز عزیز حاضر ہیں۔ سامعین، آج سب سے پہلے ہم گفتگو کریں گے ڈاکٹر محمد اختر چیمہ صاحب سے، چونکہ نیو یارک کے ایک ایسے اسپتال میں سینئر پیتھولوجسٹ کی حیثیت سے خدمات انجام دے رہے ہیں جہاں کرونا وائرس کے بہت زیادہ کیسز ہیں۔ اس کے ساتھ ہی یہ بھی ہے کہ یہ ہاسپٹل ایک ایسے علاقے میں واقع ہے جو نیو یارک کے غریب ترین علاقوں میں شامل ہے۔ ڈاکٹر اختر چیمہ کے بارے میں آپ کو بتا دوں کہ انہوں نے ڈا میڈیکل کالج کراچی سے گریجویشن کی تھی، جس کے بعد یہاں امریکہ میں آ گئے اور انہوں نے اعلیٰ تعلیم یہیں حاصل کی۔ ان کا ایک تعارف ایک ایسی تنظیم ہے جو خدمات انجام دے رہی ہے پاکستان میں ان لڑکیوں کے لیے جو میڈیکل کی تعلیم حاصل کرنا چاہیں یا کسی اور شعبے میں تعلیم حاصل کرنا چاہیں۔ ان کی فاؤنڈیشن کا نام ہے مومنہ چیمہ فاؤنڈیشن، اور یہ انہوں نے اپنی بیٹی مومنہ کی یاد میں بنائی ہے جن کا انتقال ایک ایکسیڈنٹ میں ہو گیا تھا۔ مومنہ ایک بہت ہی ہونہار طالبہ تھیں، ہارورڈ یونیورسٹی سے انہوں نے پڑھا اور ہمیشہ جس یونیورسٹی میں گئیں اور جس ادارے میں گئیں وہاں امتیاز حاصل کیا۔ مومنہ پاکستان میں کام کرنا چاہتی تھیں اور اس کے لیے جب وہ ڈیوک یونیورسٹی میں تھیں تو انہوں نے ایک پروجیکٹ بھی تیار کیا تھا۔ ڈاکٹر اختر چیمہ اور ان کا خاندان مومنہ کی اسی خواہش کو پورا کرتے ہوئے اب لڑکیوں کو وظیفے فراہم کر رہا ہے تاکہ وہ تعلیم حاصل کر سکیں۔ جیسا کہ اس انٹرویو کے دوران ڈاکٹر اختر چیمہ نے کہا کہ بے شک مومنہ میری اکلوتی بیٹی تھی، لیکن اب میری بہت سی ایسی بیٹیاں ہیں جو تعلیم حاصل کر رہی ہیں، تو میں انہیں دیکھ کر اتنا ہی خوش ہوتا ہوں جتنا اپنی بیٹی کو دیکھ کر ہو سکتا تھا۔ تو چلیے گفتگو سنتے ہیں ڈاکٹر اختر چیمہ سے، اور اس سے آپ کو اس مرض کے بارے میں یعنی COVID-19 کے بارے میں بہت سی مفید معلومات حاصل ہوں گی، ساتھ ہی یہ بھی کہ پاکستانی نژاد ہونے کی حیثیت سے انہوں نے کچھ ایسی بھی باتیں بتائیں جو ظاہر ہے کوئی امریکی ڈاکٹر ہمیں نہیں بتا سکتا تھا۔ وہ چیزیں کیا ہیں، اگر آپ اس انٹرویو کو غور سے سنیں گے تو آپ کو بہت سی مفید باتیں معلوم ہوں گی۔ تو چلیے سنتے ہیں ڈاکٹر اختر چیمہ سے بات چیت۔ میں سب سے پہلے تو یہ جاننا چاہوں گی آپ سے کہ تھوڑا سا اگر آپ اپنا ہاسپٹل کا تعارف ہم سے کروائیں، کیونکہ بڑے پیمانے پر آپ کام کر رہے ہیں اور CNN پر بھی آپ کے ادارے جو آپ نے ریپڈ ٹیسٹنگ شروع کیا اس کا تذکرہ تھا، تو کچھ بتائیے ہمیں کہ کب سے آپ امریکہ میں ہیں اور ہاسپٹل کس نوعیت کا ہے آپ کا؟
جی، امریکہ میں تو میں 30 ایئرز سے ہوں اور اس وقت میں بروک ڈیل یونیورسٹی ہاسپٹل میڈیکل سینٹر اور اس کے ساتھ دوسرے ابھی دو اور ہاسپٹل شامل ہو گئے ہیں، کنگز بروک ہاسپٹل اور انٹر فیتھ ہاسپٹل، ان تینوں کو ملا کے اب وہ ون بروکلین ہیلتھ سسٹم کا نام دیا گیا ہے۔ تو میں ان تینوں ہاسپٹل کا ڈپارٹمنٹ آف پیتھالوجی کا چیئرمین ہوں، اور ویسے تو میری اپائنٹمنٹ جو ہے پرماننٹ وہ بروک ڈیل ہاسپٹل میں ہے، تو یہ دو ہاسپٹل ابھی ریسنٹلی انکلوڈ کیے ہیں۔ تو بروک ڈیل ہاسپٹل میں میں کوئی 5 سال سے ہوں، اور آؤٹ بریک ہوئی ہے کرونا کی تو ہم لوگوں نے کافی جو ہے یہاں کام کیا دن رات۔
اچھا ڈاکٹر صاحب، پہلے تو ہم شروع کرتے ہیں ریپڈ ٹیسٹنگ سے، تو آپ کے اسپتال میں جو آپ نے ریپڈ ٹیسٹنگ شروع کی ہے وہ کون سا کوئی نیا ہے کٹ جو ہے؟
جی، ریپڈ ٹیسٹ جو ہے اس کو تھوڑا کلیئر کرنا پڑے گا، کیونکہ ہمارا ابھی تو آپ آج کل جو ہے ریپڈ ٹیسٹ بہت زیادہ نیوز میں آ رہا ہے، تو یہ جو ہمارا ریپڈ ٹیسٹ ہے یہ تو PCR ہے، جو مین ٹیسٹ ہے اس کو ڈائگنوز کرنے کا وہ PCR ہے، اور بہت سارے جو ہیں کمپنیز انہوں نے یہ لانچ کیا ہے، تو ہم جو کر رہے ہیں یہ ایبٹ کمپنی کا M2000 پلیٹ فارم ہے، جس میں RT-PCR جو ہے اس کو RNA کو جو ہے ہم ڈیٹیکٹ کر کے پھر اس کو جو ہے آگے ایمپلیفائی کرتے ہیں اور ڈائگنوز کرتے ہیں۔ یہ ریپڈ اس لیے ہے کہ عام طور پہ تو PCR کافی دیر لگاتا ہے، لیکن یہ جو ٹیسٹ ہے یہ 8 hours میں تقریباً کمپلیٹ ہو جاتا ہے، لیکن ہم نے 8 hours میں 96 ٹیسٹ کر سکتے ہیں، تو یہ اس لیے ریپڈ ہے کہ آپ 8 hours میں اباؤٹ 2 آپ کے جو ہے اس میں اسپیسیمن دوسرے رن کرنے ہوتے ہیں، تو 94 پیشنٹ کے سیمپل، تو 94 اسپیسیمن ایٹ اے ٹائم آپ رن کر سکتے ہیں۔ پھر آگے جو ہے 3-3 گھنٹے کے بعد یہ سائیکل چلتا ہے، تو آپ جو ہے اگر 24 hours رن کریں تو آپ جو ہے 500-600 اسپیسیمن جو ہے پیشنٹ کے ٹیسٹ کر سکتے ہیں ودن 24 hours۔
تو ڈاکٹر صاحب یہ کوئی نیا ٹیسٹ ہے، کیونکہ ایبرٹ ایک پرانی ہے فارماسیوٹیکل کمپنی، تو کیا یہ ان کا کوئی نیا ٹیسٹ ہے یا پہلے سے موجود تھا یہ؟
नहीं, ये तो अभी जो है जब ये आउटब्रेक हुई है कोरोना वायरस की, तो अब ये इमरजेंसी, ये एफडीए ने जो है ये इमरजेंसी ऑथोराइजेशन किया है, जिसको ईयूए कहते हैं इमरजेंसी ऑथोराइजेशन, क्योंकि एफडीए ने पहले खुद जो है सीडीसी ने ये टेस्ट तैयार करने की कोशिश की थी, तो उन अपना जो है तो वो फिर पूरी तरह वो सक्सेसफुल नहीं हुआ, वो फेल हो गया। फिर उन्होंने जो है इमरजेंसी में बहुत सारी जो कंपनी आगे आई हैं जिन्होंने ये प्रूफ किया है कि वो कर सकते हैं, तो एफडीए ने उन्हें अलाउ कर दिया है। तो ये कंपनीज ने ये खुद टेस्ट जो है ये तैयार किए हैं, और एफडीए ने इनको इस वक्त इमरजेंसी में अलाउ कर दिया है, हालांकि एफडीए इतनी आसानी से अलाउ नहीं करती।
तो डॉक्टर साहब, ये मुझे बताइए कि क्योंकि मैं पाकिस्तान के रेफरेंस से खास तौर से जानना चाहती हूँ कि क्या कीमत है इसकी यहाँ पर, और अगर ये बाहर भेजा जाए तो क्या कीमत होगी?
मेन कीमत तो इसकी जो इसका एनालाइजर है, जो मशीन है M2000, काफी जो है बड़ा प्लेटफॉर्म है, जिसमें जो ये छोटा नहीं है, ये जो है अभी मैं थोड़ा सा आपको बताना चाहूंगा कि आजकल जो पिछले 2-3 दिन से जो न्यूज में आ रहा है रैपिड, वो डिफरेंट है, वो बिल्कुल छोटा है, टोस्टर के साइज का है। ये जो एबर्ट M2000 है, ये तो काफी बड़ा जो है, एक समझें कि एक अलमारी के साइज का है,
जी
और इसमें चूंकि बहुत सारे टेस्ट आप रन कर सकते हैं, तो ये सिर्फ लैब में यूज होता है। ये आपके जिसको पॉइंट ऑफ केयर कहते हैं, यानी फिजिशियन ऑफिस या बेड साइड में ये नहीं हो सकता, ये लैब में जो है ये रन किया जाता है। तो ये तो इन्होंने जल्दी से जो है कंपनीज जो आगे आगे आ रही हैं उन्होंने अपने अपने अप्रूव करवा लिए हैं, 2-3 और भी हैं। तो अब इसके ये काफी एक्सपेंसिव मशीन है, ये कोई $1.5 लाख के करीब इसकी मशीन है। फिर ये टेस्ट जो है ये ऑलमोस्ट जो है इतना तो $50 के करीब पड़ जाता है, ये इसके एक्सपेंसिव जो है $50 to $70 जो है।
लेकिन
तो
90, जैसे कि आपने बताया कि 90 लोगों का टेस्ट हो सकता है एक किट से।
ये 90 लोगों का एक टाइम पे जो है, जैसे उसको पूरा रन करते हैं तो एक बैच में जो है तकरीबन 90 लोगों का हो सकता है। तो एबर्ट ही ने जो है एक उनका अपना पहले से प्लेटफॉर्म छोटा सा है, इनकी मशीन जिसे टोस्टर साइज की है, जिसको आईडी नाउ नाउ कहते हैं। तो इस पे उन्होंने जो है वो जो क्लेम कर रहे हैं कि 5 मिनट्स का जो टेस्ट है, तो आप वैसे तो ये तकरीबन 10-15 मिनट में हो जाता है, लेकिन ये एट ए टाइम वन टेस्ट होता है, ये तो आप एक पेशेंट को एक टाइम पे सर टेस्ट कर सकते हैं। तो आप जब जब आपके पास जो है इतने ज्यादा पेशेंट आजकल जैसे हॉस्पिटल में हमारे में आ रहे हैं, वी आर ऑल आवर इमरजेंसी लोडेड, क्योंकि हमारी इमरजेंसी भरी पड़ी है, तो हमें जो है जल्दी जल्दी जो है सारे लोगों का करना होता है, तो एक एक करके नहीं कर सकते। तो इसलिए जो है जो 5 मिनट्स वाला है उसकी वैल्यू तो है कि आप जो है एक एक करके जल्दी से कर सकते हैं, लेकिन एज ए बहुत सारे लोगों का एक साथ नहीं कर सकते। तो वो भी जो है अभी एफडीए ने अप्रूव किया पिछले 4-5 दिन से जो है, तो अभी वो वैसे अवेलेबल नहीं है अभी।
अच्छा डॉक्टर साहब, मैं एक सवाल, मैं खुद हैरान हूँ, तो मुझे इसलिए कोई हैरानी नहीं होती कि जब पाकिस्तान या जनूब एशिया के दूसरे मुल्कों में सुनने वाले ही पूछते हैं कि अमेरिका जैसे तरक्की याफ्ता मुल्क में, अमीर मुल्क में इतनी शॉर्टेज कैसे हो गई, खासतौर पे वेंटिलेटर्स के मामले पर। क्योंकि देखिए, वेंटिलेटर कोई कोरोना वायरस के हवाले से इस्तेमाल नहीं होते, बल्कि इनकी तो मुद्दतों से ज़रूरत थी। तो इतनी, और फिर ये कि अगर चलिए इस वक्त ज़रूरत थी तो फिर फौरी तौर पर तैयारी क्यों इतनी मुश्किल थी इनकी?
ये तो बहुत ही इम्पोर्टेंट क्वेश्चन है, जो कि हम आजकल यहाँ पे डेली बेसिस पे हम प्रैक्टिकली जो है वो सफर कर रहे हैं। तो इसमें जो है सबसे बड़ा कसूर जो है हाई लेवल पे जो लोग हैं, गवर्नमेंट लेवल पे है, या जो लोग जो हैं पूरे जो हैं वो स्ट्रेटेजी बनाते हैं और फिर उसको जो है इन्होंने स्टॉक पाइल करते हैं। तो ये इनकी जो है काफी फेलियर है, इस लिहाज से कि इन्होंने जो रिपोर्ट्स हैं, बहुत अरसे से लोग इनको बता रहे थे कि आउटब्रेक पेंडेमिक हो सकती है, वायरस आ सकता है कोई भी जो है, फॉर एग्जाम्पल नॉट नेसेसरली जो है कोरोना, लेकिन ये इसकी काफी वार्निंग दी जा चुकी थी रिसेंटली भी जो है, जब चाइना में शुरू हुआ तो उस वक्त ही दैट वाज द वार्निंग कि इनको जो है पहले तैयारी करनी चाहिए थी। अब चूंकि वो तैयारी नहीं की है, वो स्टॉक पाइल नहीं किया है, जो अवेलेबल था हॉस्पिटल के अपने अपने पास जो स्टॉक पाइल था वो तो सिर्फ आप समझें कि हफ्ता दो हफ्ते के लिए मैक्सिमम होता है हमारे पास। हमें जो है वो गवर्नमेंट से बहुत रिलेटिवली लिमिटेड जो है फीमा से मिल रहा है, और वो भी जो है रेस्पिरेटर तो वेंटिलेटर तो अभी तक नहीं आए, थोड़ा बहुत जो है आप समझें कि कोई मास्क आ गया या किसी ने गिफ्ट कर दिए, तो या 95 मार्क्स जो हैं वो कुछ थोड़े बहुत आए हैं, लेकिन एज ए जो जो डेली हमारे पास जो गाउन्स हैं उसकी बहुत ज्यादा सबसे ज्यादा कमी उनकी जो है वो बड़ी पड़ रही है। तो हर जगह पे जो है ये ईडी में हमारे जो फ्रंट लाइन पे हमारा स्टाफ है, वार्ड्स में जो है और लैब में भी जो है, जैसे मैं लैब में जो जो हमारे टेस्ट कर रहे हैं उनको देना होता है, हमारे जो फ्लेबॉटमी के लोग जो ब्लड ड्रा करने जाते हैं उनके पास नहीं है। यू नो रियली हमारे पास जो है इसकी शॉर्टेज इतनी ज्यादा है कि हम जो इमेजेस देखते हैं बाहर के मुल्कों की, खासतौर पर चाइना की, वो हम विश कर सकते हैं कि काश हमारे पास भी जो है ये जो है सारे गियर्स होते और हम भी जो है अपने आप को हेल्थ केयर वर्कर्स को प्रोटेक्ट कर सकते हैं। तो हमारे पास सबसे ज्यादा इस वक्त कमी जो है हेल्थ वर्कर्स को इस प्रोटेक्टिव गियर्स की है, पीपीई की है। हमारे पास जो है अपने आप को प्रोटेक्ट करने के लिए इतना जो है इफेक्टिव चीजें नहीं है हमारे पास, अनफॉर्चुनेटली।
तो अलीबाबा ने अभी पाकिस्तान के लिए शिपमेंट भेजी है जिसमें बड़ी तादाद में मास्क और ग्लव्स हैं मौजूद, तो क्या अमेरिका ऑर्डर नहीं कर सकता अलीबाबा को? अमेरिका तो बहुत बड़ा खरीदार है चाइना का।
तो ये चूंकि थोड़ा सा जो है मेरे ख्याल से अब ये रिसेंटली पिछले 3-4 दिन से कुछ चैरिटी चेंज हो रहा है गवर्नमेंट का, ये रिसेप्टिव ज्यादा है। अब ये रशिया से भी जो है कुछ शिपमेंट आई है, चाइना से भी, ये जो है आप समझें कि बैकडोर डिप्लोमेसी जो है उसके जरिए आई है। पैट्रियट का जो है बॉस्टन में उनका जो है प्लेन काफी सारे जो है मिलियंस ऑफ जो है 1.2 मिलियन मास्क लेके आया है। चाइना के पास जो है आई बिलीव रिसोर्सेज हैं, उन्होंने ऑलरेडी काफी उनका प्रोडक्शन किया है, तो दे हैव कैपेबिलिटी। अगर जो है हमारी गवर्नमेंट लेवल पे ये कोई रिक्वेस्ट करे तो हो सकता है कि इन्हें और ज्यादा जो है इसमें कुछ मटेरियल मिले। अब तो सूरत हाल यह है कि नो मैटर कहाँ से वो आ रहा है, वी नीड हेल्प।
क्योंकि डॉक्टर से मुझे बड़ी हैरत हुई, मैं जो इंटरव्यूज करती हूँ तो डॉक्टर से मुझे बताया, मैंने कहा कि हम अपने मास्क और ग्लव्स को रिसाइकल कर रहे हैं यानी दोबारा इस्तेमाल करते हैं बजाय फेंकने के, तो ये वायरस के साथ काम करें तो ऑलरेडी इसका खदशा है कि वो इन्फेक्शन जो है वो आपके दस्तानों में या आपके मास्क में मौजूद हो, तो इसमें तो फिर हेल्थ केयर वर्कर्स के बीमार होने के बहुत चांसेस हैं कि वो भी वायरस का शिकार हो जाए।
जी हाँ, ये बिल्कुल जो है बड़ा इम्पोर्टेंट पॉइंट है और ये करेक्ट है। और मैं बता सकता हूँ कि मेरे हस्बैंड भी बहुत सारे मेडिकल स्टाफ जो हैं वो पॉजिटिव आए हैं, सिक हुए हैं, और उसमें क्रिटिकल एरियाज के भी हैं डॉक्टर्स और ईडी के भी हैं, दूसरे भी नर्सेस भी हैं, स्टाफ है। तो ये इसमें वाकई जो है ये जो हमारे पास मटेरियल है हम उसको समझे रोशनी करके जो है इशू कर रहे हैं ताकि हम जो है कुछ दिन आगे जो है इसको स्पेंड कर सकें, क्योंकि बिल्कुल जो है फिर हमारे पास खत्म हो जाएंगे और हम जो है वो किसी को नहीं दे सकेंगे। तो बहुत ही समझें कि सर्वे के साथ जो है वो हमें पूरा एक प्रोसीजर बनाया गया है जी, सिर्फ हाई लेवल पे हमारे जो एडमिनिस्ट्रेटर हैं वो सिर्फ साइन करेंगे तो हमें एक बॉक्स मिलेगा, फिर उसका पूरा उसको देखा जा रहा है कौन लेके जा रहा है, कहाँ किधर जा रहा है, कौन यूज कर रहा है, किसको देना है। तो ये इस तरीके से इसको एक और जो है मैनेज करना पड़ रहा है ना, एक और यानी एक जो है इसमें खुल गया है एक और महाज हमारे लिए कि इसको मैनेज पीपीई को मैनेज किया जाए,
जी
यानी पेशेंट्स के अलावा हमें पीपीई को जो है मैनेज करना पड़ रहा है।
इस वक्त तो लगता है
तो
कि
दूसरा जो है
पीपी डॉक्टर साहब, मैं एक आपको शेयर करना चाहूंगी आपके साथ। मैं टेलीविजन पर देख रही थी एक हॉस्पिटल, न्यूयॉर्क के हॉस्पिटल में कोई नेटवर्क के जो नुमाइंदे हैं वो इंटरव्यू कर रहे थे। मैंने जब खोला तो मैं समझी कि जो इंटरव्यू करने आए हैं साहब वो हैं डॉक्टर, और जो दूसरे हैं खातून वो उसके नेटवर्क की हैं, क्योंकि इतने प्रॉपरली उन्होंने पहने हुए थे, जो गेयर था पूरा हिफाजती, तो पता लगा कि वो तो वो थे जो इंटरव्यू करने वाले थे। और बेचारी डॉक्टर के पास सिर्फ एक ऐसा मास्क था सिर्फ मुंह और नाक जिसमें ढका होता है, तो इससे अंदाजा होता है कि क्या सिचुएशन है न्यूयॉर्क में हॉस्पिटल्स की।
या बिल्कुल, आप ये सीएनएन का जो है जो हमारे हॉस्पिटल में आए हैं
जी
अब इसी को देखें तो अब जो इंटरव्यू करने वाले हैं वो पूरा जो है उन्होंने जंप सूट पहना हुआ है, पूरा जो है गियर पहना हुआ है, फुल्ली प्रोटेक्टेड फ्रॉम यू नो डो टू हेड जो है। और हमारी जो ईडी जो डॉक्टर जो इंटरव्यू दे रही है बेचारी, वो जो है उनका फेस भी ओपन है, सिर्फ मास्क पहना हुआ है, शी डज
बिल्कुल
नॉट हैव यू नो गॉगल्स, शी डज नॉट हैव एनी यू नो प्रॉपर जो पीपी होना चाहिए ईडी में, जहाँ पे हमारे पेशेंट जो है जो एक के साथ दूसरे के साथ जुड़े हुए हैं, हमें सेपरेट करने की जगह वो नहीं है, गुंजाइश नहीं है।
बिल्कुल
अनफॉर्चुनेटली आई थिंक ये सूरत हाल हर हॉस्पिटल में है न्यूयॉर्क में, जो है हमारे पास सबसे ज्यादा इस वक्त जो है हमें कमी महसूस हो रही है पीपीई की, और इसमें जो उन्होंने स्टॉक पाइल किया हुआ था वो बताते हैं कि वो भी खत्म होता जा रहा है। अब वो सिर्फ जो बाहर से आ रहा है ना डोनेशन, जो
जी
अब वो हम सुन रहे हैं कि किसी मुल्क से जो है 1 मिलियन आ रहा है, किसी मुल्क से 300,000 आया, 100-100, तो अब वो जो बाहर से आ रहे हैं सिर्फ उस पर जो है कुछ तकिया किया जा रहा है, लेकिन मुल्क के अंदर जो है ऑलमोस्ट जो है ये एग्जॉस्ट हो चुके हैं।
तो डॉक्टर साहब कुछ अब बात करते हैं खुद वायरस, ये इन्फेक्शन जिस तरह फैल रहा है, तो थोड़ा सा मुझे बताइए कि इस वक्त न्यूयॉर्क की और पूरे मुल्क की सूरत हाल क्या है।
पूरे मुल्क की तो सूरत हाल काफी जो है अब ये पूरे मुल्क में स्प्रेड करता जा रहा है, लेकिन चूंकि न्यूयॉर्क में तो हम जो है वो देख रहे हैं और सफर कर रहे हैं और डील हैंडल कर रहे हैं, तो न्यूयॉर्क में तो बहुत ही जो है आप समझें कि अब 300,000 से जो है पूरे मुल्क में ये बढ़ चुका है, जिसमें से मेजोरिटी जो है पेशेंट्स की 100,000 से भी ज्यादा वो न्यूयॉर्क में है, और न्यूयॉर्क के जो सारे जो बारोज हैं इन सब में जो है क्वींस, ब्रुकलिन और ब्रॉन्क्स, ये तीन जो है ये टॉप पे हैं, फिर मैनहट्टन में भी काफी ज्यादा है, स्टेटन आइलैंड में थोड़ा कम है। तो अब तक जो है कोई 2,200 के से ज्यादा जो है न्यूयॉर्क में डेथ हो चुकी है, और बहुत कंटेजियस है ये, काफी तेजी से ये फैल रहा है। अब तो रिपोर्ट्स ये आ रही हैं कि अब तो CDC वालों ने भी ये कहा है कि मोस्ट लाइकली ये स्प्रेड करता है बात करने से भी, पहले तो कफ और स्नीजिंग से था खदशा, अब ये भी जाहिर किया जा रहा है कि ये सिर्फ करीब से जो है कोई बात करने से भी जो है और सांस लेने से भी ये स्प्रेड हो सकता है, पॉसिबिलिटी है इसकी।
अच्छा,
तो क्योंकि हमारे जो है ये न्यूयॉर्क में बहुत कंजेस्टेड एरियाज हैं, इसमें जो है लोग पूरी तरह जो एडवाइस दी जा रही है सोशल डिस्टेंस की, उसको प्रैक्टिकली करना जो है कुछ एरियाज में बड़ा डिफिकल्ट है। तो इट्स रियली हॉरिबल सिचुएशन, पर्टिकुलरली हम जो है डेली जो मैनेज नहीं कर पा रहे कि हमारे ईडी में जो लोग आ रहे हैं पर उनको एडमिट नहीं कर पा रहे, बेड्स हमारे पास नहीं है। तो अब तो जो है इन्होंने कुछ कहा है कि जी ओवर फ्लो हॉस्पिटल बनाया हमने, अब हम पेशेंट आहिस्ता आहिस्ता जो है कल से थोड़ा कोशिश कर रहे हैं कि कुछ उधर से डाइवर्ट हो जाए, अभी देखें वो कैसा वो रेस्पॉन्स आती है। अभी उनका भी जो है अभी उन्होंने स्टार्ट किया है कल से, तो ऐसा ऐसा पता चलेगा कि हाउ इफेक्टिव इज दैट। इस वक्त तो मेरा पूरा हॉस्पिटल जो है वो फुल है, और मेरा बेटा भी जो है वो रेजिडेंसी कर रहा है, सर्जरी में है, तो ही इज ऑल्सो ऑन द फ्रंट लाइन मॉन्टीफेयर हॉस्पिटल में।
अच्छा।
तो ये सारे जो सिस्टम है उसमें भी बता रहे हैं कि पूरा जो है फुल है, डे नाइट जो है बस पेशेंट्स आ रहे हैं। तो ये मॉन्टीफेयर आपका था ब्रॉन्क्स में है, तो दैट इज ऑल्सो वन ऑफ द एरिया ज्यादा है।
न्यूयॉर्क में बड़ी तादाद में इटालियन अमेरिकन आबाद हैं, और हमने देखा कि इसमें इटली में जो बहुत ज़्यादा अमवात हुई तो उसकी वजह ये बताई गई कि क्योंकि वहाँ पे एज ग्रुप जो था बहुत बूढ़े लोगों का बहुत ज़्यादा था, जिनकी उम्र ज़्यादा है, तो ये कोई जेनेटिक चीज़ है?
नहीं, वैसे तो जेनेटिक का तो मुझे इतना ज़्यादा मुश्किल ही मैं कहूंगा, क्योंकि अमेरिका में ओवरऑल जो है यहाँ पे काफी लोग जो है ओल्ड एज है, आपको पता है यहाँ पे लोगों की उम्र जो है 80-90 में जो है तो आम यहाँ पे अमेरिकन की एज है, इंक्लूडिंग इटालियन भी और नॉन इटालियन भी। तो ये है कि ये लग तो ज्यादा जो सीरियस हो रहे हैं, जो रेस्पिरेटर तक जा रहे हैं, ICU में जा रहे हैं, वो ओल्ड एज है, बट नॉट नेसेसरली। हमारे पास जो है काफी लोग जो है पेशेंट वो 50s में है, 60s में है।
अच्छा।
और कुछ जो है कुछ यंग लोग भी जो है वो 30s में भी आए हैं, तो कुछ लोग हैं, रेयर इतने ज्यादा नहीं है, लेकिन ये नहीं कहा जा सकता कि बिल्कुल जो है ये यंग लोगों को नहीं हो रहा। तो 50-60s में तो काफी पेशेंट हैं,
और मरने वालों में जो है
हाँ, मरने वालों में जो है डेथ जिनकी हो रही है उसमें ओल्ड एज ज्यादा है, और लेकिन अनफॉर्चुनेटली कुछ जो है जो हम न्यूज पढ़ रहे हैं कुछ पाकिस्तान के लोग भी हैं वो 50 और 60 में, 3-4 लोगों के बारे में हमें पता है। और अभी मेरा बेटा बता रहा है कि एक यंग रेजिडेंट जो है कोनी आइलैंड हॉस्पिटल में रेजिडेंसी कर रहा था, यंग रेजिडेंट जो है उसकी डेथ कल हुई है, तो उसको ट्रांसफर किया था मॉन्टीफियर में तो वो नहीं बच सका। जी हाँ, इस किस्म की एग्जाम्पल्स हैं कि यंग लोग भी जो है वो जब ये नहीं पता है कि अंडरलाइंग कंडीशन है कि नहीं है, लेकिन ये है कि कुछ यंग लोगों को भी ये लग रहा है और थोड़ी तादाद में वो भी जो है आगे सीरियस हो रहे हैं।
जी डॉक्टर साहब, ये जो जैसे आपने अभी मिसाल दी 30 साल के डॉक्टर की, तो ये क्या वो पाकिस्तानी थे? कि
जी हाँ, वो जो जो जिनकी डेथ हुई है वो पाकिस्तानी है।
ये जो हेल्थ केयर में जो लोग हैं और इन्फेक्शन उन्हें लग रहा है, तो उसकी क्या वजह है? क्या यही बात जो पीपीई की कमी है कि उनके पास प्रॉपर गेयर मौजूद नहीं है, उस वजह से?
हाँ, सबसे ज्यादा ये वजह है, सबसे ज्यादा ये है कि दूसरा ये है कि कुछ एक्सपोजर जो है वो चूंकि एसिम्टोमेटिक से हो रहा है और ज्यादा जो है वो शुरू में पीपीई जो है वो इतनी ज्यादा वो अवेलेबल भी नहीं थी, और वो अगर थी भी तो उसको जो है प्रॉपरली पर यूज नहीं किया गया, तो वो पेशेंट जो ऑलरेडी स्प्रेड करके चले गए हैं, जिनको लो लेवल का इन्फेक्शन था या एसिम्टोमेटिक थे, तो वो फिर जो वल्नरेबल लोग हैं, जो ओल्ड एज हैं, चाहे वो हेल्थ केयर के हैं, उसमें भी हमारे जो है सीनियर स्टाफ काफी हैं, तो वो अनफॉर्चुनेटली वो पॉजिटिव आ रहे हैं। मेरे हॉस्पिटल में है मॉन्टीफेयर में, वो बेटा बता रहा था कि जो डॉक्टर कोटरिस हैं वो ही इज वर्ल्ड फेमस, जिसने कॉन्जॉइंट ट्विंस को जो है सेपरेट किया था, डॉक्टर गोल्डरिच। आपने अगर उसकी जो है वो पूरी उसकी जो है ये सीएनएन डॉक्टर संजय गुप्ता ने पूरी उसकी डॉक्यूमेंट्री बनाई थी इन द थिएटर जो है जब वो सेपरेट कर रहा था, तो वो जो है मॉन्टीफेयर को बहुत बड़ा लॉस है, वो 3-4 दिन पहले जो है उनकी डेथ हो गई है। तो इस तरीके से जो है काफी जो है हेल्थ केयर के और भी एग्जाम्पल्स हैं जो अनफॉर्चुनेटली वी हैव लॉस्ट वेरी सीनियर जो हेल्थ केयर के जो लोग हैं, नॉट ओनली डॉक्टर्स और भी जो स्टाफ है। तो इसमें ज्यादा तो जो है मैं समझूंगा कि पीपीई ना होने का है, फिर उसको जो है कुछ अवेयरनेस की भी मेरे ख्याल से ये कमी लगती है। अब ये भी सुनने में आ रहा है कि रिपोर्ट्स आ रही हैं कि जहाँ पे जो मेडिकल स्टाफ जो है हेल्थ केयर वर्कर जो है जहाँ अपने पीपीई चेंज करते हैं वहाँ पे एरोसोलाइजेशन काफी ज्यादा हो रही है, क्योंकि उनके मास्क जो है उनके बाकी गियर में काफी जो है वो वायरस हो सकता है, तो दैट इज अनदर पोटेंशियल एरिया ऑफ स्प्रेडिंग जो है, उसमें भी जो है एहतियात करने की जरूरत है, इसमें काफी जो है
डॉक्टर साहब,
वो टेंशन
मैंने
में कमी है।
एक दो रिपोर्टें पढ़ी यहीं हमारे यहाँ वॉइस ऑफ अमेरिका से, कि काफ़ी डॉक्टर्स ने ना पाकिस्तान में काम करने से इनकार कर दिया जो कंडीशंस हैं उनकी वजह से। तो जाहिर है वो कंडीशंस तो मुझे न्यूयॉर्क में भी नज़र आती हैं बहुत ज़्यादा। तो क्या आपके यहाँ कभी किसी ने इनकार किया जो डॉक्टर्स या हेल्थ केयर से मुतालिक लोग हैं कि वो काम नहीं करेंगे इस?
नहीं, ऐसी कोई एग्जाम्पल नहीं कि इनकार किया हो, लेकिन ये एग्जाम्पल्स हैं कि लोग जो हैं वो सिक हो रहे हैं, या जैसे मैं अपने डायरेक्ट लैब की बात करता हूँ तो जो है लोग सिक कह देते हैं कि हम सिक हैं, बीमार हैं, तो वो तो वैसे भी जो है हमें उन लोगों का राइट है, वो अक्सर जो है वो कॉल कर देते हैं कि हम सिक हैं नहीं आएंगे, तो इसमें जो है ज्यादा एग्जाम्पल्स नहीं है, बहुत रेयर हैं जो जो लोग इनकार कर रहे हैं कि हम नहीं आएंगे। हाँ, ये कह रहे हैं कि हमें जो है प्रॉपर पीपीई दें, तो हम जो है कुछ लोग जो है डिमांड कर रहे हैं, कुछ लोगों को जो है ये हम कह रहे हैं कि आपको जो हमारे पास बेस्ट अवेलेबल है हम वही दे सकते हैं, और कुछ लोग जो है जैसे हमारे फ्लेबोटमिस्ट हैं वो जिन्होंने ब्लड ड्रा करना होता है उन पेशेंट्स का, उन्होंने ये डिमांड किया है कि हमें आप जो है वो N95 मास्क देंगे तो हम जाके ट्रैक करेंगे, अब हमने उसका अरेंज किया है, तो वो चूंकि मैं डायरेक्टली मुझे हैंडल करना पड़ता है तो मैं इस किस्म के एग्जाम्पल जो है वो दे सकता हूँ, तो लेकिन ये है कि ऐसे कोई मेडिकल स्टाफ नहीं है जो कि ये कहे कि नहीं हम नहीं आएंगे।
तो आप मुझे ये बताइए कि पाकिस्तान में इस वक्त क्या कर सकते हैं आम आदमी, खासतौर से वो आदमी जिसकी बहुत ज़्यादा रसाई नहीं है डॉक्टर्स तक या अस्पतालों तक?
हाँ, पाकिस्तान में जो है लोगों को अवेयरनेस तो अब मुझे लगता है कि ये कुछ लोगों को काफी पता चल गया है कि ये वाकई जो है ये हकीकत है, और लेकिन अभी भी जो है उस लेवल की नहीं है, अभी रूरल एरियाज में और बाकी जगहों पे जो है, क्योंकि इसका जो है एक ही जो तरीका है कि आप एक दूसरे से आपको सेपरेट होना पड़ेगा, कुछ डिस्टेंस रखना पड़ेगा, ना सिर्फ बाहर बल्कि घर के अंदर भी जो है, तो सबसे ज्यादा इफेक्टिव तो वही हो सकता है कि डिस्टेंस, सोशल डिस्टेंस, मैं ये नहीं कहूंगा कि बिल्कुल लॉकडाउन कर दें, लेकिन ये लोगों को खुद से जो है ये समझना होगा, खुद से जो है हर बंदे को, पाकिस्तानी को, 100% लोगों को ये समझना होगा कि लाइन में भी लगे हैं या कहीं पे भी गए हैं तो डिस्टेंस रखना होगा 6 फुट का, कम से कम मिनिमम जो है 4-6 फुट का जो है, अगर ये सिर्फ इसको ही जो है फॉलो कर लिया जाए काफी हद तक जो है ये नहीं रहा है कि इसमें कुछ ना कुछ काबू पाया जा सकता है। बाकी हमारा जो कल्चर है, हमारा माहौल है, हमारे रिसोर्सेज हैं, उसमें आप बड़ा डिफिकल्ट है, लेकिन जितना भी आप उसमें फैसिलिटेट कर सकते हैं लोगों को जो है, आप हाथ धोने के लिए या सिखा सकते हैं या उनको प्रोवाइड कर सकते हैं, तो ज़ाहिर ये मार्केट में चीज़ें अवेलेबल नहीं है, लोग पहले से जो है ले गए हैं। मैं आपको बता रहा हूँ कि मैं अभी एक डेढ़ महीना पहले मैं पाकिस्तान गया हुआ था, मैं आ रहा था तो मेरे पास मुझे सैनिटाइजर नहीं मिल रहा था। मैंने एयरपोर्ट से छोटा सा सैनिटाइजर लिया, उसने कहा कि ये सर लास्ट वाला है। तो इस तरीके से जो है हर चीजें लोगों को आम नहीं मिल रही, तो गरीब लोगों को कहाँ से मिलेंगी, हाथ कहाँ से धोएंगे।
मुझे डॉक्टर साहब ऐसा लगता है, वैसे आप बता सकते हैं, मुझसे सुनने वाले ने एक ने पूछा था कि हमारे पास तो ऐसा कोई जो जरासीम कुछ साबुन है वो भी नहीं। मुझे ऐसा लगता है कि जो कपड़े धोने का साबुन है तो वो एक अच्छा तरीका नहीं है हाथ धोने के लिए।
नहीं, आप सही कह रहे हैं कि सोप जो है, सोप चाहे कोई भी हो, ये नहीं कि आपने जो है कौन सा कोई ब्रांड सोप यूज करना है या सैनिटाइजर यूज करना है, कोई सा भी सोप जो है कपड़े धोने वाला भी करेंगे तो वो हाथ साफ करेगा। लेकिन ये है कि ये अवेयरनेस लोगों को देनी है कि भाई कब हाथ धो के फिर जो है आपने अगर जो है मुंह को नहीं लगाना, आपने जो है ये बताना पड़ेगा कि खांसी कैसे करनी है, थोड़े से एटीट्यूड बताने पड़ेंगे कि उसको रोकना कैसे है, खांसी कैसे करनी है। हमारे तो आमतौर पर खुले जो है खांसी करते हैं, खुले लोग जो है छींके भी मारते हैं, तो ये चीजें छोटी छोटी जो है ना, ये एटीकेट्स बेस पे जाना होगा। सिर्फ ये चीजों पर अगर अमल कर दिया जाए कि खांसी कैसे करनी है, छींक कैसे मारनी है, लोगों को बचाना है और हाथ रखना है या कोनी रखनी है, हाथ धोने हैं, अगर नाक साफ किया है तो फौरन हाथ धोने पड़ेंगे, अगर सैनिटाइजर है तो उससे कम से कम साफ कर लें, बल्कि सलाइवा में भी है। आप जो है जब बल्कि हम जो टेस्ट कर रहे हैं ना, अब तो टेस्ट आ रहे हैं कि अगर जो है आपका, वैसे तो वो नेजल नेजोफेरेंजियल स्वाब होता है कि आप पीछे जो है नाक तक जो है वो स्वाब लेना होता है, अब ये है कि आप मुंह से भी जो जो ओरल स्वाब है उसे भी हम टेस्ट करते हैं, उसमें वायरस होता है, तो आप जो स्पिट करेंगे थूकेंगे तो वो सारा जो है वो उसमें जाएगा। सिर्फ हमें जो है सफाई करनी पड़ेगी, अपने आप को यानी समझना होगा कि बिल्कुल बेसिक चीजें जो है सफाई के बारे में, एटिकेट्स के बारे में, ये लोगों को सिखानी होगी हर एक को जो है, 100% लोगों को जो है। तो अगर ये सिर्फ कर लिया जाए, अब ये ना करें कि जी पूरे जो है माशाल्लाह लगा दें, फौज को ले आए, बेशक ले आए, लेकिन अगर ये इन चीजों पे, सिंपल चीजों पे लोग अमल नहीं करेंगे तो इसको रोकना बड़ा ही मुश्किल होगा।
एक और बात कि वैसे तो पाकिस्तान में बहुत आम रिवाज है, लोग अपनी मर्जी से दवाएं खाते रहते हैं, और मुझे पता है कि आप लोगों का बहुत ही ये एथिकल आप लोगों के लिए मामला है ये कहना कि किस दवा को खाएं और ना खाएं, लेकिन फिर भी कुछ दवाएं ऐसी हैं जैसे पैरासीटामोल है और इस वक्त ये जो यहाँ पे हम टायलॉल कहते हैं इसको, तो क्या अगर उनको ऐसे गाँवों में दूर दराज जगहों पर रहने वाले लोग अगर उन्हें कोई अलामत नज़र आएँ तो पैरासीटामोल से शुरू कर सकते हैं वो बुखार को रोकने के लिए?
देखिए ना, अगर बुखार है तो वो चाहे किसी भी वजह से है, चाहे वो वायरस की वजह से है या कोरोना वायरस से है या फ्लू वायरस से है या किसी और वजह से है, तो वो बुखार के लिए जो है दवाई लेनी होगी बुखार को कम करने के लिए, और वो सेफ दवाई जो है टायलिनॉल है या पैरासीटामॉल है पाकिस्तान में। तो बाकी चीजें जो है, चूंकि इसका इलाज है बहुत सारे लोग अभी वो ढूंढ रहे हैं, चाइनीज ने बहुत सारी चीजें ट्राई की है, वहां पे ज्यादा जो है वो लॉज नहीं है तो वो जल्दी कर लेते हैं, यहाँ पे हमारे जो है बहुत सारे में हर चीज FDA के थ्रू अप्रूव करवा के करना होती है, जैसे जो है अब वो ड्रग्स जो है जो बहुत ज्यादा जिक्र हो रहा है, क्लोरोक्विन का जो है जो मलेरिया एंटी मलेरिया है, तो वो वहाँ पे काफी यूज की हुई है, ये अभी जो है आहिस्ता आहिस्ता ये अप्रूव कर रहे हैं। तो जो जो हमारे जो देसी जो नुस्खे हैं वो भी इसमें जो है उसको वो भी इफेक्टिव हो सकते हैं, क्योंकि इसमें तो सिम्टोमेटिक चीजों को जो है वो उसको कंट्रोल करना होता है।
मसलन डॉक्टर
जैसे जी मसलन ये है कि आप भाप लेना, ये जो शाटा टाइप जो है ये चीजें, और फिर जो है जैसे कलवंजी का जो है ये काफी जिक्र किया गया है, ये भी इफेक्टिव है क्योंकि इसमें कुछ क्लोरोक्विन का जो है वो एक जूस उसमें शामिल है। तो कम से कम जो है ये चीजें हमारे पाकिस्तान के लिहाज से ये चीजें जो भी कोई ले सकता है कर सकता है उसको करना चाहिए, उसमें तो कोई प्रॉब्लम, क्योंकि इसमें किसी को साइड इफेक्ट नहीं है।
तो कलौंजी को किस फॉर्म में इस्तेमाल करें? कलौंजी जो है,
कलवान जी का काफी जिक्र इसमें आया है, क्योंकि ये हमने भी थोड़ा सा वो उसको मेडिकली भी हमने, यानी मैंने कुछ पेपर भी पढ़े हैं, कुछ और लोगों को भी सुना है, तो इसमें जो है ये है कि कुछ जो है क्लोरोक्विन का एक जो थायमिन टाइप है वो इसमें वो यूज है इसमें कलवान जी में।
अच्छा।
तो इसलिए जो है ये इसको रिकमेंड किया जाता है कि इसको लेना चाहिए शायद के साथ।
अच्छा।
लेकिन जो जो बाकी जो सिख मरीज हैं, जो जो बाकी जिनके जिन्हें सांस लेने में तकलीफ हो रही है, उन्हें तो हॉस्पिटल जाना होगा, उन्हें तो हॉस्पिटल में जाके दाखिल होना होगा, फिर अपने आपका ट्रीटमेंट करवाना होगा, फिर आगे जाए उन्हें ऑक्सीजन की जरूरत होगी। तो ये जो छोटे मोटे जो पहले लेवल के हैं, जो मामूली वाले हैं, ये तो इन चीजों से उन्हें इफेक्ट वो असर होगा। सीरियस हो रहे हैं उन्हें उनके लिए तो हमें हॉस्पिटल जो है की जो सहूलतें हैं वो देना होगी, और उन्हें हमें हॉस्पिटल में एडमिट करना होगा, उनके लिए जो है ऑक्सीजन का बंदोबस्त करना होगा, वेंटिलेटर्स का बंदोबस्त करना होगा। तो वो बेचारे जो है चाहे वो यहाँ पे जब हॉस्पिटल जाते हैं तो उसकी सूरतें मैं समझता हूँ कि पाकिस्तान में जब यहाँ पे नहीं है, अमेरिका में हम लोग इतना स्ट्रगल कर रहे हैं, तो फिक्र ये है कि पाकिस्तान में ये अगर और फैलेगा तो फिर इन चीजों की जो है कमी काफी ज्यादा महसूस होगी। तो इसकी तरफ तवज्जो देनी चाहिए काफी ज्यादा जो है, जो कि गवर्नमेंट ही दे सकती है। अब जो तो जो है ये गवर्नमेंट जो है वो अरेंज करे, जैसे वो कह रहे हैं कि वो कह रहे हैं कि भाई जो है प्रेसिडेंट जो है वो जो डिफेंस प्रोडक्शन ऑर्डर है उसको करें, और उसके उसने उनको कंपलसरी करें, उनको जो है उनको करना पड़ेगा, उनको जो है ये ऑर्डर दें कि आपने जब ये इतनी प्रोडक्शन करनी है। और फिर ये है कि ये रातों रात ये यानी विदन वीक्स ये अवेलेबल हों तो फिर ही कुछ फायदा है, अगर ये 3-4 महीने के बाद आए तो फिर जो है फिर तो कोई फायदा नहीं है। आई मीन वी नीड नाउ, क्योंकि हमारे जो पेशेंट्स हैं वो अभी वो उनकी डेथ हो रही है, और अभी आज न्यूयॉर्क में है, कल को जो है दूसरी स्टेट में जा रहा है।
तो डॉक्टर साहब ये जो पीक की बात होती है कि पीक आने बीमारी की पीक है, तो
हाँ ये पीक कोई भी आउटब्रेक है उसमें तो पीक ही होती है ना। देखें पीक ये है कि पहले जो है वो स्प्रेड करता है, उसका जो है यही है कि पहले वो स्प्रेड करता है, फिर आस्ते आस्ते केसेस बढ़ते जाते हैं, और फिर आगे जो है वो केसेस जो है आगे मरीज जो सीरियस होते हैं वो हॉस्पिटल जाते हैं, फिर एक ऐसा मौका आता है कि वो काफी जो है वो पीक जो है एक लेवल पे आ जाती है, और फिर लोग जो है वो ठीक होना शुरू होते हैं। अब ये सारा डिपेंड करता है कि इसमें मेजर्स क्या लिए जाते हैं, उस पीक को जो है जल्दी पीक तक पहुंचाने में, फिर डाउनवर्ड जो है उसको लाने के लिए सारे जो जिसको मिटिगेशन मेजर्स कहते हैं कि वो अगर जो है वो मेजर्स किए जाएंगे तो वो फिर जो है वो जल्दी नीचे पीक आ सकती है, अगर नहीं लिए जाएंगे तो वो फिर जो है वो तो अपना टाइम लेगी, लोगों को ज्यादा मारेगी, फिर जो है लोग ज्यादा इफेक्टिव उसमें इफेक्ट होंगे, हॉस्पिटलाइज होंगे। तो ये जो गवर्नमेंट का जो है ये पब्लिक हेल्थ का ये काम है, ये आम लोग का भी है, लेकिन ये है कि ये मेजर्स करने होते हैं गवर्नमेंट लेवल पे, और फैसिलिटेट करना आता है कि उस पीक को जो है कितनी जल्दी आप लेवल पे लेके आए और कितनी जल्दी नीचे लेके आए। अभी न्यूयॉर्क में ये हाल है, अभी तो जो है ये पीक जा रही है हर जगह पे और काफी तेजी से जा रही है, यानी हर 2-3 दिन के बाद जो है डबल हो रहे हैं। उम्मीद ये की जा रही है कि एक हफ्ता और लगेगा, और हफ्ता या 2 हफ्ते में जो है ये पीक जो है एक लेवल तक होगी, लेकिन अगले 1 या 2 वीक्स तक उम्मीद है कम से कम न्यूयॉर्क में, क्योंकि ये यही कुछ चाइना में हुआ और यही कुछ जो है बाकी मुल्कों में यूरोपियन मुल्कों में हो रहा है, और यही कुछ जो है जैसे वाशिंगटन में वहाँ पहले न्यूयॉर्क में जो है वाशिंगटन स्टेट की बात कर रहा हूँ वहाँ पे पहले हुआ
जी, जी।
तो ये एक असूल है इसका ना आउटब्रेक का, तो नेचुरल उसका जो है ये हिस्ट्री है। तो अगर जो है तो मेजर सही लिए जाएंगे टाइम पे लिए जाएंगे तो ये पीक जो है कम लोगों को अफेक्ट करेगी, कम लोगों को मारेगी और फिर नीचे आना शुरू हो जाएगी।
तो डॉक्टर साहब दुनिया में वैसे किस मुल्क के लिए, इस वक्त तो खैर अमेरिका की बहुत ही बुरी हालत है, लेकिन वैसे अंदेशा किस अफ्रीका का अगर हम सोचें तो किस इलाके के लिए खदशा किया जा सकता है कि सबसे ज्यादा तबाही ये वायरस वहाँ फैला सकता है?
लेकिन अभी तो एग्जांपल जो है अमेरिका वैसे बहुत बड़ा मुल्क है, अब ये बहुत सारे कंट्री से कई गुना बड़ा है, तो अपने उसके एरिया के लिहाज से पॉपुलेशन के लिहाज से देखा जाए तो फिर जो है कंपेयर तो आप इटली से कह सकते हैं, जैसे इटली में जो है काफी ज्यादा जो है, और स्पेन में भी जो है नंबर जो है वो काफी ज्यादा हो गए हैं, और डेथ रेट जो है काफी ज्यादा वहाँ पे है। अमेरिका में यह है कि रिलेटिवली डेथ रेट थोड़ा कम है यूरोपियन से जो है, फिर भी जो है यहाँ पे सबसे ज्यादा जो है अमेरिका में ये स्प्रेड फिर करने का इसका खदशा है, और सारे जो है लोग अभी जो प्रोजेक्ट कर रहे हैं यही कर रहे हैं कि ये वायरस अभी एक दफा के लिए नहीं है, ये जो है ये अभी कंट्रोल होगा फिर खुदा न खासा जो है इसके चांसेस हैं कि फिर दोबारा से फिर आ सकता है और ये फिर इसका ये रिसर्च कर सकता है। तो तैयारी करनी होगी, अब पहले तो इस इमरजेंसी से निकलना होगा, फिर गवर्नमेंट को जो है पूरा प्लान करना होगा, ये लाइफ जो है ना ये दुनिया बदल जाएगी, अब जो है को तैयारी करना पड़ेगी, स्टॉक फाइल करना पड़ेंगे हर जगह पे, और एक प्रायोरिटी बनानी पड़ेगी इसकी हेल्थ इमरजेंसी की जो है, क्योंकि ये सब ने ऑलमोस्ट दुनिया में लोगों ने इसको इग्नोर किया हुआ है।
पाकिस्तान में तो सियाहत है नहीं, वहाँ लोग बहुत कम आते जाते हैं, सिवाय इसके कि पाकिस्तान में माइग्रेशन उस तरह की ज़्यादा है कि अफगानिस्तान से लोग आ गए या किसी और आपस में ईरान से सरहदें जहाँ पर हैं, लेकिन इंडिया में तो दुनिया भर से लोग आते हैं, तो ये इंडिया की एक बहुत बड़ी कामयाबी नज़र आती है कि वहाँ पर ये वायरस फैला नहीं।
नहीं, मेरे ख्याल से एक जो है बड़ा वो स्टेज, अगर जियोग्राफी देखें आप पूरे इसकी वायरस की, तो आप ये देखें कि आप पहले ये देखें कि मलेरिया कहाँ कहाँ दुनिया में होता है, आप अगर वो आप आजकल जो है तो आपको मैप अवेलेबल नहीं है, लेकिन अगर आप वो मैप आप देखें कि मलेरिया जोन कौन से हैं, और फिर आप ये देखें कि इसके जो है कोरोना के मैप जो देखें दुनिया में, तो बड़ी हैरानकुन बात यह है कि जो भी मुल्क जो है इवन अफ्रीका में भी रिलेटिवली कम है, हालांकि आप देखें तो अफ्रीका में तो सब जो है बहुत फैल जाना चाहिए था
जी।
लेकिन उन मुल्कों में जहाँ पे मलेरिया ज्यादा है वहां पे सरप्राइजिंगली कोरोना जो है वो थोड़ा कम है, इंक्लूडिंग इंडिया और पाकिस्तान भी जो है रिलेटिवली वो अल्लाह का शुक्र अभी तक कम जा रहा है
जी।
तो कोई ना कोई इसका रिलेशनशिप अभी रिसर्च तो होनी चाहिए, होगी, हो भी रही है, तो कुछ ना कुछ रिलेशनशिप निकलेगा कि भाई इसमें जैसे क्लोरोक्वीन जो है उसमें कुछ इफेक्टिव है।
अक्सर लोग खा चुके हैं पहले, यहाँ जिन्हें मलेरिया होता है वो खाते हैं जी।
हाँ, तो वो उसको क्या उसमें कोई उसका डिफेंस है या कुछ इफेक्ट है, लेकिन बाकी तो इंडिया ने कोई डिफरेंट जो है वो मेजर नहीं लिए बाकी दुनिया से, पाकिस्तान में जैसे हैं वैसे इंडिया का भी जो है ऑलमोस्ट एक जैसी चल रहा है जो मेजर्स हैं, तो मेरे ख्याल से कुछ सीजनल या कुछ वेदर या कुछ मलेरिया ये सारी जो है कुछ ये कॉम्प्लेक्स किस्म का जो है ना इसका बायोलॉजी लगती है, तो इस टाइम पे तो कुछ नहीं कह सकता यानी श्योर, लेकिन यह है कि मुझे लगता है कि कोई ना कोई रिलेशनशिप जो है ये मलेरिया का, क्लोरोक्वीन का और कोरोना का जो है ये निकल आएगा,
उनका ये कहना था कि अगर पाकिस्तान में गवर्नमेंट हमें इजाजत दे, यानी अगर एक जो शख्स इन्फेक्शन से सेहत याब हुआ उसका ब्लड लेके हमें हम दूसरे ऐसे शख्स के जिस्म में इंजेक्ट करें जिसकी हालत बहुत नाजुक है तो उसके चांसेस हैं कि वो बेहतर हो जाए, क्या ये यहाँ भी इस तरह की कोई बात है?
बिल्कुल, इसमें हकीकत है, और इसको कन्वेलिसेंट प्लाज्मा कहते हैं। कन्वेलिसेंट प्लाज्मा ये है कि जब तो जो मरीज ठीक हो जाता है जिसको कोरोना हो चुका है और जिसने ऑलरेडी जो है एंटीबॉडीज डेवलप कर ली हैं, तो उसको जो है पहले तो यह है कि वो खुद को पहले उसको उसका टेस्ट नेगेटिव आना चाहिए और फिर उसकी एंटीबॉडीज जो है टेस्ट करनी चाहिए कि उसमें एंटीबॉडीज डेवलप हो चुकी है। तो वो जो प्लाज्मा है वो चाइना वालों ने भी यूज किया है, और अभी जो है यहाँ पे तो एफडीए वाले पहले नहीं कर रहे थे, अब ये भी जो है यहाँ पे अलाउ कर रहे हैं, और मैं भी अपने हॉस्पिटल में जो है अब इस हफ्ते जो है उसको एक्सप्लोर कर रहे हैं और हम भी फैसिलिटेट कर रहे हैं, तो हम भी अपना जो है वो प्लान कर शुरू करने जा रहे हैं। तो ये जो है इसमें हकीकत है, इसमें जो है अगर कोई इसको प्रोग्राम को किया जाए तो इससे वो लोगों को फायदा हो सकता है, लेकिन इसके लिए पूरा एक प्लान करना पड़ेगा कि कौन लोग हैं जो क्वालिफाई करते हैं, उनका जो क्राइटेरिया है वो होना चाहिए और फिर जो है वो उनको देना चाहिए। अभी तो यहाँ पे एफडीए के अप्रूवल के बगैर आप नहीं कर सकते, पहले वो आपको इजाजत देंगे, फिर आप जो है डोनर लेके आएंगे, ڈونر کو اس کو ٹیسٹ کریں, اس کا جو ہے اینٹی باڈیز بھی ٹیسٹ کریں اور پھر جو ہے آپ دے سکتے ہیں. تو پاکستان میں جہاں پہ جو ریگولیشن اتنے زیادہ ٹائٹ نہیں ہے, وہاں پہ بھی گورنمنٹ کو جو ہے یہ فیسلیٹیٹ کرنا چاہیے کہ جو لوگ صحت یاب ہو چکے ہیں اس کے بارے میں جو ریکوائرمنٹ پوری کر کے تو اس کو ٹرائی کرنا چاہیے, یہ افیکٹو ہو سکتا ہے.
تو ڈاکٹر صاحب, ایک شخص صحت یاب تو ہو گیا کرونا سے, لیکن وہ اس میں اس کو اور بہت سی ایسی بیماریاں ہیں جو ایک عرصے سے اس کے جسم میں موجود ہیں, تو کیا ایسے شخص کا بلڈ دیا جا سکتا ہے؟
نہیں, اس کے لیے تو پورا وہ ٹیسٹ کیا جاتا ہے نا, پورا سکرین کیا جاتا ہے, جو 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 دینے کے لیے جو باقی سب کچھ سکرین کرنا پڑتا ہے وہ تو کرنا ہی پڑے گا نا.
اچھا,
تو اس کے بغیر تو نہیں ہے کہ جیسے آپ بلڈ دیتے ہیں تو اس کا جو ہے پورا ایک یہ پلازما بھی جو ہے ایک بلڈ کا کمپوننٹ ہے اس کا, تو یہ جو ہے اس کے پروڈکٹس ہیں, تو وہ سارا کرائٹیریا تو پورا کرنا پڑے گا, اسکرین کرنا پڑے گا, تو پھر جو ہے یہ آپ دے سکتے ہیں. اس لیے ایسی نہیں کہ آپ جو ہے جو کوالیفائی ہوگا اس کا ہی جو ہے, اس میں کہہ رہا ہوں کہ اس کو جو ہے پورا جو ڈونر کوالیفائی کرتا ہو اس سے ہی آپ لے سکتے ہیں.
ڈاکٹر صاحب, تھوڑا سا میں بار بار یہ کہتی ہوں آخری سوال, لیکن میرا خیال ہے اتنا اچھی طرح ایک ایسا شخص جو امریکہ میں اتنی بڑی خدمات انجام دے رہے ہیں آپ, تو تھوڑا سا اپنے بارے میں بتائیے کہ آپ تو کہاں سے, آپ نے پڑھا کب آیا یہاں پہ آپ؟
جی, میں تو میری زیادہ ایجوکیشن کراچی میں ہوئی ہے, میں ڈاؤن میڈیکل کالج سے میں نے ایم بی بی ایس کیا تھا اور پھر اس کے بعد میں 2 سال میں پاکستان آرمی میں ایز اے کیپٹن جو وہاں پہ کام کرتا رہا, اور پھر تقریباً کوئی 35 ایئرس ہو گئے ہیں امریکہ میں آئے ہوئے, اور پھر بیچ میں ہم پاکستان چلے گئے تھے. پاکستان میں ہم نے جو شوکت خانم ہاسپٹل ہے, کینسر ہاسپٹل, اس میں میں پیتھالوجی کا چیئرمین تھا, اور جب شروع میں جو ہاسپٹل بنا ہے 97 میں, 97 سے 2000 تک, اور پھر 2000 میں ہم پاکستان سے ہم واپس آ گئے تھے, اور جب سے جو ہے پھر امریکہ میں پریکٹس کر رہے ہیں, تو میرا کافی جو ہے یہ میرا لیب میں ایکسپیرینس ہے. میں یہاں پہ جو امریکن بورڈس ہیں وہ کیے ہوئے ہیں, 3 بورڈس پیتھالوجی کے جو سارے فیلڈس ہیں, اور ابھی تو الحمدللہ میں کافی بزی ہوں یہاں پروگرس یونیورسٹی ہاسپٹل میں. جب سے جو ہے یہ چیئرمین ہوں تو کافی جو ہے اللہ کا شکر ہے کافی رسپیکٹ ہے ہاسپٹل میں, اور کافی کام کیا ہے لوگوں نے, کافی اس کو اکنالج کیا ہے.
اور اب آپ کے بچے بھی؟
جی ہاں, بیٹا جو ہے وہ سرجری میں ریزیڈنسی کر رہا ہے 4th ایئر میں ابھی. اچھا. آج کل وہ فیلوشپ میں جانے کی تیاری کر رہا ہے, تو چھوٹا بیٹا بھی جو ہے وہ میڈیکل فیلڈ میں جا رہا ہے جو ہے. تو بس وہ ہماری بیٹی ہے, وہ اپنے شسنا شی واز 25 ایئرس اولڈ, وہ ہم سے جدا ہو گئی تھی روڈ ایکسیڈنٹ میں. جی, مومنا چیما جو ہے وہ 2011 میں ہم سے جدا ہوئی یہاں نیو یارک میں, تو وہ ہم نے جو ہے مومنا چیما فاؤنڈیشن بھی ہم اس کے نام سے بنائی ہے. یہاں پہ ہمارے بڑی ایکٹیویٹیز ہیں, ہم اسکالرشپ دیتے ہیں, یہاں یونیورسٹی آف ورجینیا میں انڈومنٹ اسکالرشپ ہے جو کہ اسلامک فلاسفی, اسلامک لا, اسلامک کلچر کو جو اسٹوڈنٹ پڑھتے ہیں ان کو یہ $5,000 جو ہے اسکالرشپ دیتے ہیں ایئرلی یونیورسٹی آف ورجینیا میں. اور پھر الحمدللہ پاکستان میں کافی زیادہ جو ہے بچیوں کو, فیمیل اسٹوڈنٹس کو جو ہے یہ اسکالرشپ دیے جا رہے ہیں. تو مومنا چیما فاؤنڈیشن کے تحت جو ہے ہم کافی زیادہ جو ہے یہ کام کر رہے ہیں ایجوکیشن کا جو ہے.
ایک ہی بیٹی تھی آپ کی؟
جی ایک. تو اب ہماری بہت ساری بیٹیاں ہیں جن جن کو جو ہے وہ مومنا چیما
اسکالر
جو ہے, ہماری بیٹیاں ہیں ان کو جو ہے وہ آگے ساتھ کوشش کرتے ہیں کہ جو بھی اس میں کنٹریبیوٹ ہو سکے. اور طیبہ جو ہیں خاص طور پہ پاکستان میں کافی زیادہ جو ہے وہ انوالو ہیں اور پاکستان میں کافی کام کرتی ہیں, تو میں تو یہاں پہ امریکہ میں جو اسکالرشپ ہے ان کو کرتا ہوں, لیکن ہمارے جو بھائی ہیں وہاں پہ کرنل شوکر چیما ہیں پاکستان میں, وہ کافی اس میں اور ان کی فیملی پوری جو ہے اس میں ایکٹیولی انوالو ہے مومنا چیما فاؤنڈیشن میں. الحمدللہ کافی کام ہو رہا ہے ایجوکیشن میں.
ڈاکٹر صاحب, میں شکریہ ادا کرنے کے ساتھ ساتھ آپ سے یہ بھی درخواست کروں گی کہ آج کے بعد بھی, خاص طور پہ جب آپ کی جو آپ نے بتایا انجیکشنز والا سلسلہ جو ہے وہ شروع ہو آپ کے یہاں, تو کچھ اس کے بارے میں بتائیے گا.
تھینک یو ویری مچ, بہت شکریہ آپ نے مجھے موقع دیا.
یہ وائس آف امریکہ واشنگٹن ہے. تازہ
تازہ ترین خبریں ریڈیو پروگرامز آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے خبریں اب ہر وقت آپ کی مٹھی میں
سمینا ذکر نیو یارک کا ہے تو کیوں نہ نیو یارک کے ایک شگفتہ بیاں شاعر کی طرف چلیں ان کا نام ہے خالد عرفان خالد ایک معروف شاعر ہیں مزاحیہ شاعری میں اپنا مقام رکھتے ہیں اور جیسا کہ وہ کہتے ہیں کہ کووڈ 19 کوئی ایسی چیز نہیں ہے جس کے بارے میں مذاق کیا جائے تو اس موضوع پر ان کا کچھ کلام ہے وہ ہم آپ کو سنواتے ہیں
ایک نظم پیش کرتا ہوں عنوان ہے عجب کرونا مشاعرہ تھا یہ مشاعرہ ملواکی میں آج سے تقریباً ایک ماہ پہلے منعقد ہوا جب اتنے خراب حالات نہیں تھے صرف کرونا کا آغاز ہوا تھا اور یہ اندازہ نہیں تھا کہ اتنی تشویش صورت حالات ہو جائے گی تو اس وقت کے وہ مشاعرے کا اہتمام بہت پہلے سے انہوں نے کیا تھا اور بیماری اتنی پھیلی نہیں تھی اس لیے تمام شعرا بھی چلے گئے اور سامعین بھی اچھے خاصے جمع ہو گئے تھے تو میں پیش کر رہا ہوں کہ عجب کرونا مشاعرہ تھا تماش بینوں سے بھر گیا وہ جہاں بھی جرسو میں سخن تھا ہماری آمد سے مر گیا وہ عجب کرونا مشاعرہ تھا تماش بینوں سے بھر گیا وہ جہاں بھی جرسو میں سخن تھا ہماری آمد سے مر گیا وہ کلام عارف امام سن کر بہت سے بیمار کہہ رہے تھے عجیب صدر مشاعرہ تھا ہمیں شفا یاب کر گیا وہ عجیب صدر مشاعرہ تھا ہمیں شفا یاب کر گیا وہ چلے جو عرفان ستار اپنی غزل سنا کے تو لوگ بولے وبائی حملے سے ڈر رہا تھا تبھی تو جلدی اتر گیا وہ وبائی حملے سے ڈر رہا تھا تبھی تو جلدی اتر گیا وہ کوئی بھی ہوٹنگ کا وائرس اس مشاعرے میں نظر نہ آیا امین حیدر تیری ندامت کی دہشتوں سے ہی مر گیا وہ امین حیدر تیری ندامت کی دہشتوں سے ہی مر گیا وہ لطیف حشمت سہیل کاشف صفوں میں اتنے ڈرے ہوئے تھے جو ایک شاعر نظر نہ آیا تو سب یہ سمجھے گزر گیا وہ جو ایک شاعر نظر نہ آیا تو سب یہ سمجھے گزر گیا وہ اس اجتماع وبا میں محبوب خان کا نام جب پکارا غزل کی ویکسین ساتھ لایا تھا اس لیے بے خطر گیا وہ غزل کی ویکسین ساتھ لایا تھا اس لیے بے خطر گیا وہ سلیم تورانیہ نے ہم کو جو ایک چمچا دوا پلائی یہ ڈاکٹر سلیم تورانیہ ایم ڈی بھی ہیں اور ہمارے اس مشاعرے کے میزبان بھی تھے انہوں نے ہی بلایا تھا اور واقعی مجھے چمچہ بھر کے دوا پلائی تھی تاکہ میں شاعری بھی بھر کے سناؤں تو ملاحظہ فرمائے سلیم تورانیہ نے ہم کو جو ایک چمچہ دوا پلائی چڑھا جو الکحل کی کمی سے بخار نیچے اتر گیا وہ چڑھا جو الکحل کی کمی سے بخار نیچے اتر گیا وہ مشاعرے میں میری سواری جو لیٹ پہنچی تو لوگ بولے جہاز میں بیٹھ کر تو آیا مگر نہ جانے کدھر گیا وہ سفر کے دوران ایک مسافر اچھل کے اگلی صفوں میں پہنچا عجیب ڈرپوک ہم سفر تھا ہماری کھانسی سے ڈر گیا وہ عجیب ڈرپوک ہم سفر تھا ہماری کھانسی سے ڈر گیا وہ مشاعرے میں ہمارے مصروں کے وائرس نے کیا جو غوغا مشاعرے میں ہمارے مصروں کے وائرس نے کیا جو غوغا ہر ایک سامع یہ پوچھتا تھا غزل سنا کر کدھر گیا وہ ہر ایک سامع یہ پوچھتا تھا غزل سنا کر کدھر گیا وہ آخر میں دعا کرتا ہوں کہ یہ بیماری اس دنیا سے فنا ہو جائے اور تمام عالم انسانیت اس کی اللہ کی امان میں رہے میں نیو یارک میں اس وقت یہاں سب خیریت ہے لوگ کم باہر نکل رہے ہیں اور اپنی اپنی اور اپنے دوستوں کی حفاظت کا خیال رکھ رہے ہیں اور میرے لیے بہت خوشی کی بات ہے کہ وائس آف امریکہ اس موقع پر اپنے لکھنے والوں کا بھی خیال کر رہا ہے. خدا حافظ.
تو بہت شکریہ وائس آف امریکہ کی جانب سے خالد عرفان صاحب کا کہ انہوں نے ایک باموقع چیز لکھ کر ہمیں بھیجی. اچھا, اب اس وائرس سے متعلق ایک ایسا موضوع جو میرے خیال میں آپ کے لیے شاید قرین قیاس نہ ہو اور آپ نے سوچا نہ ہو کہ پریس کی آزادی پر اس وائرس کا کیا اثر پڑتا ہے, لیکن ایسا ہے. کس طرح, لیجیے میں آپ کو بتاتی ہوں. تو سامعین, ابھی حال ہی میں آئی پی آئی کی ڈائریکٹر باربرا ٹرائپنی نے کہا کہ اس عالمی وبا کو امن کے زمانے میں فرد کی آزادی کے خلاف سب سے وسیع تر پابندیوں کے طور پر دیکھا جا رہا ہے. وہ کس طرح کہ کرونا وائرس پر قابو پانے کے لیے جو موبائل ایپس اور ڈیٹا کلیکشن نصب کیے گئے ہیں, ان کا ایک انتہائی پریشان کن رخ سامنے آیا ہے. وہ ہے حکومتوں کی جانب سے پرائیویسی میں طویل مداخلت اور ایسی جاسوسی جس کا صحافیوں کے خلاف استعمال ہونے کا امکان ہو سکتا ہے. چین میں عمارتوں, سٹورز, بسوں اور ٹرینوں میں داخل ہونے والے افراد کے لیے لازمی ہے کہ وہ ایک ایسے ایپ کا استعمال کریں جو ان کی صحت اور جائے مقام کے بارے میں اطلاعات فراہم کرتا ہے. ڈیجیٹل رائٹس کی تنظیم ای ایف ایف کا کہنا ہے کہ چین کی نگرانی کے نظام نے مقامی پولیس کو معلومات فراہم کی ہیں جس کی بنیاد پر انہیں قرنطینہ میں بھیجا گیا. ڈیجیٹل رائٹس کی تنظیم کا کہنا ہے کہ اس نوعیت کا ڈیٹا بھیجنے کا طریقہ کار اکثر ہماری بولنے کی اور اجتماع کی آزادی میں رکاوٹ ڈالتا ہے اور یہ نسلی اقلیتوں کو نشانہ بناتا ہے. انٹرنیشنل پریس انسٹیٹیوٹ یا آئی پی آئی نے بھی اس ہفتے ان ہنگامی اقدامات کو صحافیوں کے خلاف استعمال کرنے کے بارے میں انتباہ کیا تھا. جیسے کہ میں نے آپ کو اس ادارے کی ڈائریکٹر باربرا ٹرائپنی کے بارے میں بتایا تھا جو اس عالمی وبا کو امن کے زمانے میں فرد کی آزادی کے خلاف وسیع تر پابندیوں کے طور پر دیکھتی ہیں. انہوں نے یہ بھی کہا کہ ایسے کوئی بھی اقدامات عارضی اور صحت کے اس فوری بحران کو حل کرنے تک محدود ہونے چاہیے. اسی طرح جاسوسی کی اضافی اہلیت کو بھی, جو جھوٹی اور گمراہ کن خبروں کے قوانین کا حصہ ہیں, ملکوں نے ہیلتھ کیئر کے بحران کی رپورٹنگ کرنے والے صحافیوں کے خلاف انتقامی کارروائی کے لیے استعمال کیا ہے اور ایسے ہنگامی اقدامات کا نفاذ کیا ہے جو آزادی اظہار کے حق میں مداخلت ہیں. کم از کم دو ملکوں میں بلاگرز کو محض ایک جملے پر مشتمل پوسٹنگ کے لیے قید کی ممکنہ سزاؤں کا سامنا ہو سکتا ہے. کمیٹی ٹو پروٹیکٹ جرنلسٹ نے اطلاع دی ہے کہ ہانڈرس میں حکومت نے جس ہنگامی حالت کا نفاذ کیا ہے وہ آئین کی ایسی شقوں کی خلاف ورزی کرتی ہے جن میں اظہار کی آزادی کا حق شامل ہے. اسی طرح جنوبی افریقہ نے ایک قانون منظور کیا ہے جو وائرس کے بارے میں یا اس سے نمٹنے کے حکومت کے طریقہ کار کے بارے میں کسی غلط اطلاع کو ایک جرم سے تعبیر کرتا ہے. سی پی جے کی ریڈش نے وائس آف امریکہ کو بتایا کہ فالس نیوز سے متعلق قوانین کی آڑ میں حکومتوں کو آزاد رپورٹنگ پر پابندی لگانے کا ایک بہانہ مل گیا ہے اور ان کے ادارے نے گزشتہ ہفتوں میں چین, تھائی لینڈ اور ایران میں ایسے جرنلسٹوں کے خلاف انتقامی کاروائیاں دیکھی ہیں جو وائرس کی کوریج کر رہے تھے. مصر میں جہاں کم از کم 21 صحافی فالس نیوز کے قانون کے تحت جیل میں تھے, وہاں حکام نے عزیز و اقارب کے آنے پر 10 دن کی پابندی عائد کر دی تھی, جس کے نتیجے میں ایسے قیدیوں کے لیے لازمی خوراک کی فراہمی میں رکاوٹ پیدا ہوئی جو ان کے گھر والے فراہم کرتے تھے. تو سامعین, اب آپ کو اندازہ ہوا ہوگا کہ کس طرح اس وائرس کو پریس کی آزادی کے لیے بھی ایک خطرہ تصور کیا جا رہا ہے. تو ہم آپ کو ان موضوعات پر مزید رپورٹیں سنواتے رہیں گے. اور سامعین, اس کے ساتھ ہی شہناز عزیز کو اجازت دیجیے آج کا یہ پروگرام ختم کرنے کی. مجھے امید ہے کہ آپ سب ہر روز ہم جو باتیں بتاتے ہیں, جو ڈاکٹروں سے آپ کو ملواتے ہیں اور جو ہدایتیں وہ آپ کو دیتے ہیں, ان کو سنیں گے, ان پر عمل کریں گے, خاص طور پر سوشل ڈسٹینسنگ کے معاملے میں. اگر آپ فاصلہ برقرار رکھیں, جو بار بار کہا جا رہا ہے کہ اجتماعات میں نہ جائیں, نماز بھی اپنے گھر پر ادا کریں, تو یقینی طور پر اس وائرس کو پاکستان سے اور دیگر ملکوں سے جلد از جلد ختم کرنے میں مدد ملے گی. اسی طرح بلا ضرورت سفر نہ کریں, لیکن اگر ہے صحت سے متعلق مسئلہ ہو کہ طبیعت کی کوئی ایسی ناسازی جسے آپ شروع میں معمولی تصور کر رہے تھے وہ اب تیز بخار میں بدل گئی ہے اور سانس لینے میں آپ کو رکاوٹ ہوتی ہے, تو فوری طور پر ڈاکٹر سے رجوع کریں. تو میری جانب سے آپ سب کو خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی